तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली SBS साउथ एशियनमा।
नमस्ते, SBS नेपालीको अर्को प्रस्तुतिमा स्वागत छ। म कृष्ण पोखरेल। अब पालो भएको छ यस महिनाको आर्थिक कुराकानी सुन्ने। नोभेम्बर महिनाको आर्थिक कुराकानीमा हामीले घर जग्गा किन्दा अक्सनबाट किन्न ठिक कि अफरबाट, रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनुका कारण अस्ट्रेलियाका रिजनल क्षेत्रमा लगानी र क्रिप्टो सेयर वा एआईमा लगानी गर्दा विचार पुर्याउनु पर्ने कुराहरू लगायतका प्रश्नहरू आर्थिक सल्लाहकार विश्वास भट्टराई समक्ष राखेका छौँ। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस श्रृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्, तपाईँका लागि उक्त जानकारी उपयुक्त नहुन सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहका लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारप्रति एसपिएसको समर्थन वा विरोध छैन।
अब सबभन्दा पहिला त अब नोभेम्बरमा अस्तिको मङ्गलबार बसेको बैठकले चाहिँ अब ब्याज दर नघटाउने निर्णय गराएछ। अब यतिखेर चाहिँ अब मोर्गेज तिरिरहेका धेरैलाई अब क्रिसमसको बिदाको बेलामा अलिकति राहत मिल्छ कि भन्ने आशा पनि थियो, अब सोचे अनुरूप भएन। अब यसको कारण चाहिँ के हुनसक्छ, किन रिजर्भ ब्याङ्कले चाहिँ यस्तो निर्णय गर्यो होला?
यो खास अब पहिला भन्दा चाहिँ अलिकति मार्केट डिटेरियट भयो। रिजर्भ ब्याङ्कले पहिला पनि हल्का वार्निङ चाहिँ दिएको थियो है, तपाईँको यो अक्टोबरको एन्डमा चाहिँ इन्फ्लेसन डाटा बाहिर आएको थियो। त्यो इन्फ्लेसन डाटा अनुसार चाहिँ इन्फ्लेसन चाहिँ इयर इयर टु इयरमा चाहिँ 3.2% जम्प भएको देखिया छ। रिजर्भ ब्याङ्कको टार्गेट रेट भनेको चाहिँ 2.5% हो। अब हाम्रो ट्रिम मेजर गर्दा पनि 3% भनेपछि, ट्रिम मेजर भनेको बेसिक इसेन्सियल कुराहरूको मात्रै मेजर गर्दा पनि 3% भनेपछि रिजर्भ ब्याङ्कको चाहिँ के भन्छ कम्फर्ट लेभल 2.5 भन्दा चाहिँ हायर आयो। 0.5 इन्क्रिज भने चाहिँ सिग्निफिकेन्ट इन्क्रिज हो, जुन बेला कि रिजर्भ ब्याङ्कको अहिले फुस के छ भन्दाखेरि तपाईँको इन्फ्लेसनलाई डाउन प्रेसर हाल्नेमा छ। तर यो चाहिँ कम्प्लिटली अपोजिट भएको कारणले रिजर्भ ब्याङ्कसँग अप्सन नभएको हो। अब यसको दुई दुईवटा फन्डामेन्टल कुरा चाहिँ, पहिला पनि मैले यो कुरा गरेको थिएँ लास्ट इयर पनि, गभर्मेन्टले चाहिँ स्टार्ट अफ द इयर चाहिँ हजुरको इनर्जीको सब्सिडी दिएको थियो। त्यो सब्सिडी जब सिद्धियो, अब त्यो सब्सिडी चाहिँ ब्याक आउन थालेपछि त्यसले चाहिँ इन्फ्लेसनमा चाहिँ एकदमै हिट गर्यो यसपालि। अर्को कुरा चाहिँ त्यसमा अलिक जेनरल अरू कुरा चाहिँ हाउस होल्डको पनि कुरा छ। त्यसले गर्दा चाहिँ आई थिङ्क रिजर्भ ब्याङ्कले चाहिँ के निर्णय गर्यो भन्दाखेरि, अहिलेको लेभलमा चाहिँ इन्फ्लेसन हाई भएको कारणले यदि इन्ट्रेस्ट रेट घटाएको खण्डमा चाहिँ झन् त्यसलाई अपवर्ड प्रेसर पर्ने चान्सेस बढी भएको कारणले गर्दाखेरि चाहिँ यसलाई अब होल्डमा राखेको छ। अब यसको सिनारियो के हुन्छ भने, हाम्रो नेक्स्ट इन्फ्लेसन डाटा डिसेम्बरमा आउँदा पनि मोस्ट लाइकली त्यो पनि हायरै हुन्छ होला। त्यही भएर यो वर्षको एन्डसम्म चाहिँ प्राय सबैले चाहिँ प्रेडिक्सन अनुसार चाहिँ रुल आउटै गरिसकेको छ। प्रोबेबली अर्ली फेब्रुअरी नेक्स्ट इयरसम्म पनि हामीले 2026 पनि रेट कट चाहिँ नदेखिने सम्भावना चाहिँ अहिले बढेको छ।
हजुर, अब यो रेट कटको कुरा भयो, अब यो अक्टोबरदेखि सुरु भएको चाहिँ यो 5% डिपोजिट गभर्मेन्टको चाहिँ त्यो स्किमको बारेमा कुरा गरौँ। अब त्यो आइसकेपछि चाहिँ बजारमा कस्तो देखिएको छ? अब यसै पनि अब समर लागेपछि चाहिँ घर जग्गाको भाउ त्यसै पनि बढ्छ भनेर प्रिडिक्सनहरू भइरहेको हुन्छ होइन? अब यो अब अहिले क्रिसमसको टाइम पनि आउँदैछ, सटडाउन पिरियड पनि आउँदैछ, अब यो बजार एक हिसाबले 5% तातेको पनि छ, कस्तो छ मार्केट चाहिँ? अनि अब 2026 पनि कुरा गर्दाखेरि अब 26 पनि दुई तिन महिनाभित्र आउने भएको कारणले गर्दाखेरि, अब कतिले त अब विज्ञहरूले सिडनीको मिलियन प्राइस हाउस प्राइस नै 2 मिलियन पुग्छ भनिरहेको छन्। अब यसको ओभरअल यो भनौँ न यो चिजहरूको प्रभाव चाहिँ मार्केटमा कस्तो देखिनेवाला छ?
अब अहिले चाहिँ हेर्नुहोस्, स्किम सुरु भएको हाम्रो 1 अक्टोबरदेखि हो है। अब हजुरले अलिक इन्डिकेसन दिँदा चाहिँ अझसम्म सिन्स द स्टार्ट है अहिलेसम्म 5,778 ग्यारेन्टी चाहिँ हजुरको गइसकेको छ अक्टोबर महिना मात्रै है। जब हामीले इयर टु इयर कम्पेरिजन गर्छौँ, त्यो चाहिँ 48% अपलिफ्ट हो लास्ट इयरबाट, लास्ट इयरको अक्टोबरको डाटा भने सिग्निफिकेन्टली इन्क्रिज छ है। अब त्यो एउटा एस्पेक्ट भयो। अब अर्को एस्पेक्ट के पनि देखिन्छ भन्दाखेरि, अझ कतिहरू त पाइपलाइनमा छ, जस्तै फर इक्जाम्पल प्री एप्रुभल गरेर बस्ने कस्टमरहरू जसले लोन नपाएकोहरू छ नि, त्यो त अझसम्म डाटामै आएको छैन, किनभने उहाँहरूले त प्रपर्टी पाएर त्यो स्किम मेटेरियलाइज नभएसम्म त खास डाटा देखिँदैन होइन। त्यसले गर्दाखेरि आई थिङ्क इन्टेन्सिटी चाहिँ हामीले धेरै नै देखेका छौँ है यो लेभलमा। स्पेसली वान अफ द अस्ट्रेलियाको मेजर ब्याङ्क वेस्टप्याकले पनि अस्ति डाटा रिलिज गरेको थियो। वेस्टप्याकमा चाहिँ अहिले हजुरको 150% जम्प्स अरे एप्लिकेसन मन्थ टु मन्थमा, भनेपछि यसको सिग्निफिकेन्स हजुरले बुझ्नु भयो नि कति छ होइन, डिमान्ड कमिङ इन है। त्यसले गर्दा अब अहिलेको हजुरले भनेको यसको ट्रान्सलेसनमा के भइरहेछ भन्दाखेरि, हामीसँग स्टक छैन मार्केटमा है, स्टक एकदमै लो लेभलमा छ। त्यसले गर्दाखेरि चाहिँ डेफिनेटली अहिले प्राइस पोइन्टमा अप टु 1.5 चाहिँ सिग्निफिकेन्ट इम्प्याक्ट परेको छ र हामीले धेरै कुराहरू एसिलरेटेड भएको देखेका छौँ. अब अक्टोबरको डाटा चाहिँ हामीलाई नोभेम्बरको मिडसम्म आउँदैन, तर क्वालिटेटिभको रिपोर्ट अनुसार चाहिँ होइन लास्टको सेप्टेम्बरको डाटा, जबकि हामीले के बुझ्नौँ भन्दाखेरि सेप्टेम्बरको डाटा आउँदाखेरि यो हजुरको स्किम सुरु पनि भएको थिएन है, त्यो भनेको 2.2% हाइएस्ट ग्रोथ थियो त्यो महिनामा है. स्पेसली त्यसमा चाहिँ अब लिड गरेको भनेको फेरि उ युजल सस्पेक्ट हो, हाम्रो पर्थ ब्रिस्बेन र सिडनी छ, अलिकति एलिङ भनेको हाम्रो मेलबर्न मार्केट हो भिक्टोरिया, तर स्टिल इन साइङ द्याट 6 मन्थ अन अ रो चाहिँ अब पोजिटिभमा जान थालेछ मेलबर्न. सानो चेन्जेस भए पनि इट्स अ पोजिटिभ चेन्जेस. यसले के देखाइरहेछ भन्दाखेरि अब नोभेम्बरकोमा पनि हामीले यो अक्टोबरमा चाहिँ सिग्निफिकेन्ट राम्रै ग्रोथ रेकर्ड गर्छौँ होला, र प्रोबली यो मोमेन्टम चाहिँ एटलिस्ट नेक्स्ट डिस्पाइट द इन्ट्रेस्ट रेटको डाउनवर्ड नहुने भए पनि हामीलाई जहाँसम्म लाग्छ यो ट्रेन्ड चाहिँ कन्टिन्यू हुन्छ होला. अब सिडनीको मेडियन प्राइस 1.15 or 2 million हुने चाहिँ अलिकति गाह्रो देखिन्छ होइन, तर डेफिनेटली हामीले समर बिट्विन 7 to 12% ग्रोथ चाहिँ प्रोबली 26 चाहिँ एक्सपेक्ट गरेका छौँ. अब यदि स्लो भयो भने पनि 26 मिडदेखि स्लो हुनसक्छ होला, तर जहाँसम्म लाग्छ फर द 7 to 8 months आई थिङ्क मार्केट विल स्पाइक, स्पेसली त्यो इन्ट्री लेभलको प्रपर्टीको मार्केट जुन छ 1 मिलियनदेखि 1.5 सिडनीमा, ब्रिस्बेनमा 750 1 मिलियन र मेलबर्नमा हजुरको 650 800 मार्क चाहिँ आई थिङ्क त्यो मार्केट चाहिँ सिग्निफिकेन्टली हिटेड हुन्छ जस्तो देखिन्छ.
हजुर, अब यो नयाँ घर किन्न खोजिरहनु भएका मान्छेहरूलाई चाहिँ अब बजारमा धेरै तरिकाले घर किन्ने विकल्पहरू दिइया हुन्छ, जस्तो अक्सनमा किन्ने कि अफर गर्ने कि भन्ने खालको. अब पछिल्लो समय चाहिँ अक्सन र अफर जस्तै जस्तै उस्तै खालका देखिने प्रक्रियाबाट पनि घर खरिद बिक्री भइरहेको हुन्छ. कुन उपाय चाहिँ अवलम्बन गर्दाखेरि नयाँ लगानीकर्ताहरू नयाँ घर किन्नेहरूका लागि के सुझाव दिनुहुन्छ?
अब यस्तो छ, खास जेनरली हजुरको दुइटा मात्रै छ, एउटा प्राइभेट ट्रिटी र अक्सन भन्ने छ होइन. अब त्यसको फेरि हाइब्रिड स्ट्रक्चरहरू डेफिनेटली आएको छ है. अब प्राइभेट ट्रिटीमा चाहिँ हजुरले अफर गर्नुहुन्छ, त्यसपछि 5 days 10 days कुलिङ अफ लिएर यु गट अ टाइम टु डिसाइड, अनि त्यसपछि प्रपर्टी हजुरलाई सबै किसिमले एस्पेक्टली ओके भयो भने हजुरले पर्चेस गर्नुहुन्छ होइन. यसमा चाहिँ हजुरको बायरलाई अलिकति बायरको पोइन्टबाट चाहिँ सेफ एन्ड साउन्ड हुन्छ, किन हजुरलाई ब्याङ्क एप्रुभल गर्नेदेखि लिएर ड्यु डिलिजेन्स गर्ने टाइमहरू सबै पाइयो होइन. अब अर्को एस्पेक्टमा अक्सन भने चाहिँ जेनरली अहिलेको जस्तो जब लो स्टक हुन्छ हाई डिमान्ड हुन्छ, जेनरली भेन्डर बायस्ड भएको हिसाबले धेरै प्रपर्टी चाहिँ अक्सन जान्छ. अब अक्सन भने चाहिँ हजुरको प्रेसर कुकर जस्तै इन्भाइरोमेन्ट हुन्छ, हजुरले एउटा सर्टेन टाइममा सर्टेन सर्टेन प्लेसमा एउटा डिसिजन मेक गर्नुपर्ने हुन्छ. कति ठाउँमा हजुरको ब्याङ्कको लोन प्रिपेयर नभए होला, हजुरले ड्यु डिलिजेन्स गर्न नपाएको होला, सोलिसिटर इन्स्पेक्सन गर्न नपाएको होला, या त हजुरले यो कुराहरू पहिले नै गर्नुपर्ने हुन्छ. जब हजुरले बिड हाल्नुहुन्छ र बिड जित्नुहुन्छ देयर इज नो कमिङ ब्याक होइन. अब यसमा पनि भ्यारिएसनहरू छ, जब कि लाइभ अक्सन भनेको चाहिँ हजुर गएर जानेहरू हो, तर आजकलको मोडर्न भ्यारिएसनमा साइलेन्ट अक्सनहरू अनलाइन मिडियाबाट गर्न मिल्ने, हजुरले बिडहरू डिजिटल च्यानलबाट हाल्न मिल्नेहरू पनि आएको छ भ्यारिएसन्स, तर नेभरथलेस इट्स अ सेम. यसमा चाहिँ कस्तो हुन्छ भने हजुरले एकचोटि अफर गरेर यदि हजुर विनिङ विनिङ बिडर भयो भने चाहिँ यु आर अब्लाइज टु बाई द प्रपर्टी, त्यसमा ब्याकअप छैन, अदरवाइज यु लुज 10%. त्यही भएर यसमा चाहिँ भेन्डरलाई किन फाइदा छ भन्दाखेरि देन एन्ड देन डिसिजन मेक गर्न पायो, त्यो बेला प्रपर्टीको ट्रान्जेक्सन भइसक्यो. अब एज अ बायर चाहिँ हजुरले धेरै कुरा विचार गर्नुपर्छ, स्पेसली हजुरको लोनको फाइनेन्स पिक्चर ब्रोकरबाट ओके छ, हजुरको सोलिसिटरबाट प्रपर्टी ओके छ, पेस्ट एन्ड बिल्डिङहरू प्रिय गरिसक्नु भयो, अब यदि हजुरले त्यो प्रपर्टीमा भोलि प्रपर घर बनाउने या केही डिसिजन लिनुभएको छ भने मेक स्योर इट फिट्स फर द्याट पर्पोज होइन. त्यही भएर डेफिनेटली यसमा चाहिँ पेन्डुलम चाहिँ बढी बायरको साइडमा हुन्छ, र देयर आर अ लट अफ थिङ्स निड्स टु बी डन, र मोस्ट अफ द टाइम यदि हजुर रेडी भएको छैन भने हजुर बिड गर्नु मिल्दैन, स्पेसली भनौँ न धेरै मान्छेको प्री एप्रुभल मात्रै होला, सब्जेक्ट टु XYZ फ्याक्टर भ्यालुएसन या केही छ भने उहाँहरूले त्यसमा पार्टिसिपेट नगर्न पाउन सक्नुहुन्छ. त्यही भएर यसमा चाहिँ धेरैले मिस गर्छ, तर अक्सनमा यदि हजुर स्याबी छ, हजुरको इन्टिमेटिङ ट्याक्टिस छ भने समटाइम इट मे वर्क इन ए फेभर होइन, तपाईँले राम्रो बार्गेन पनि पाउन सक्नुहुन्छ. तर मोस्ट अफ द टाइम अक्सन प्रोबब्ली गोज इन अ भेन्डर साइड.
हजुर, अब फेरि अब यो सिडनी मेलबर्न र ब्रिस्बेन पछाडि अलिकति रिजनल सहरतिर पनि लागौँ. अब यहाँको भाउ त अलरेडी बढिसकेको छ, नयाँ कसैले लगानी गर्न खोज्दै हुनुहुन्छ, यसबाहेकका अलिकति रिजनल क्षेत्रमा चाहिँ कुन ठाउँमा लगानी गर्दाखेरि अलिकति प्रतिफलका हिसाबले पनि अब कोही बसाइसराई गरेर म त्यो क्षेत्रमा जान्छु भने कुन चाहिँ ठाउँहरू कुन रिजनल क्षेत्रहरू चाहिँ अलिक उचित देखिन्छ?
No, at Sydney ma number one, Australia ma regional sector le, I think last year yo barsa ramri gareko chha haina, I think they continue to do good. I think mero bichara ma major sector ru especially yesma chai hajurle aile bhani halnu bhayo sabhanda thulo key decision chai tapaiko lifestyle switch ho regional ma haina. Kinabhane Sydney bata manche kind of a break liyera ya aba bhanu affordable ko hisable ya bachchako lifestyle ya time versus job ko hisabli move garne ho. Tei bhara financially aba फाइनेन्सियली रिटर्न भन्दा पनि मोरली यो चाहिँ लाइफस्टाइल बेस्ट हुन्छ जहिले पनि. अनि अर्को कुरा के हुन्छ भन्दा रिटर्न चाहिँ हजुरको रेन्टल रिटर्न राम्रो हुन्छ किनभने सर्टेज अफ प्रपर्टी अनि रेन्टरको लागि हाई डिमान्ड हुन्छ. अब स्पेसली हामीले हेरेको न्युकासल पेरिफेरीको सबबहरू आई थिङ्क दे विल टेन टु डु गुड किनभने जब अपर्च्युनिटीदेखि लट अफ मुभमेन्ट भइरहेछ. त्यहाँ धेरै ग्रोथ सेन्टरहरू पनि अलि फोकस छ. अहिलेको नेक्स्टमा हाम्रोमा आएको अरेन्ज डबल एरिया पनि त्यति नै पपुलरमा आएको छ. डबलले 4-5 इयर्समा पनि डबलको मास्टर प्लान हेर्दाखेरि गभर्मेन्टको बिग इन्सेन्टिभ छ. आई थिङ्क डबल विल डु गुड इन 4 to 5 इयर्स टाइम. त्यसरी अब बालुवाट जस्तो एरियाहरू अहिले धेरै प्रोग्रेस गर्न सके, लट अफ अपर्च्युनिटी होइन. भिक्टोरिया पछिको काइन्ड अफ अ मेजर सेन्टर छ त्यहाँ. आई थिङ्क दे आर अलवेज इन द स्विङ. त्यसपछि अर्को भनेको हामीलाई अहिले राम्रो लागिरहेको सबब चाहिँ एडलेड पनि हो, तर वी जस्ट गन वान इट किन एडलेडमा हामीले 2 or 3 इयर्स चाहिँ धेरै राम्रो ग्रोथ देखेका छौँ. त्यो चाहिँ रेप्लिकेट नहोला फ्युचरमा, बट नेभरलेस आई थिङ्क गोइङ फर 4-5 इयर्स एडलेडमा पनि राम्रो प्रोस्पेक्ट छ. या तिनीहरू निम्ति मेजरली अब पर्थमा चाहिँ धेरै नै ग्रोथ भइसकेका कारणले गर्दाखेरि चाहिँ हामीलाई लाग्छ पर्थ इज प्रिटी मच जहाँसम्म लाग्छ पर्थले चाहिँ म्याक्सिमम पोटेन्सियल रिच गरिसकेपछि अब चाहिँ रेगुलर ग्रोथ मात्रै हुन्छ होला. अब त्यही रेसियोमा चाहिँ रेप्लिकेट नहुने देख्छौँ हामीले.
हजुर, अब अलिकति अस्ट्रेलियाको हाउसिङ क्राइसिसको कुरा गरौँ. यो कुरा धेरै उठिरहेको विषय पनि हो, राजनीतिक दलभित्र पनि यसको विवाद एकले अर्कालाई आरोप लगाउने चलिरहेको हुन्छ. हालै मात्रै 2 दिन अगाडि चाहिँ ग्राइटन इन्स्टिच्युटले चाहिँ मोर होम्स बेटर सिटिज भनेर एउटा रिपोर्ट सार्वजनिक गरेको रहेछ. त्यसमा चाहिँ अब मेन सिटीहरूमा क्यापिटल सिटिजहरूमा चाहिँ 3-story टाउन हाउस अथवा अपार्टमेन्टहरू चाहिँ राख्न दियो रेजिडेन्सियल ल्यान्डमा भने चाहिँ यो क्राइसिस कम हुन्छ भन्छ. यसको तर यसको प्रभाव घर किनेर अलिकति पर पर बस्ने मान्छेलाई चाहिँ कस्तो खालको प्रभाव पर्न सक्छ यदि यो लागू भयो भने चाहिँ?
अब यस्तो छ, हेर्नुहोस्, अब आई थिङ्क इन्सेन्टिभ राम्रो हो होइन. आई थिङ्क इट्स अलवेज देयर इज नो डाउट. हामी सिडनीमा हाउसिङ क्राइसिस भएको 20-30 इयर्स, यो चाहिँ क्रोनिक प्रब्लमै हो सिडनीमा मात्र, होल ओभर अस्ट्रेलियामा है. फेरि तपाईँले एस्पेक्टमा हेर्नु भने अस्ट्रेलियामा त्यो रिलिज त्यो नयाँ इन्सेन्टिभहरू निकाले पनि खास हामीलाई ल्यान्ड सर्टेज या घर बनाउन जग्गा नभएको छैन. तर प्रब्लम यहाँ अस्ट्रेलियामा के छ भन्दाखेरि ट्याक्स इज अ किलर. कुनै पनि कुरा डेभलपमेन्ट गर्न या तपाईँको कन्स्ट्रक्सन गर्नु पर्यो या नयाँ बिल्डिङ बनाउनु पर्यो भने 40-50% त्यसमा ट्याक्सै छ. त्यसले भएर अफोर्डेबिलिटी इज जस्ट टु मच. तपाईँले एउटा 650,000 ल्यान्ड किन्नु भएको छ भने तपाईँको डिफ्रेन्ट काइन्ड अफ पेरोल ट्याक्स, जिएसटी, स्टेट ट्याक्स, इन्भाइरोमेन्टल ट्याक्स सबै गर्दाखेरि तपाईँको 30-40% त तपाईँको कस्ट ट्याक्स मात्रै हुन्छ कि होइन. भनेपछि इट्स अलवेज गोइङ टु बी च्यालेन्ज टु प्रोभाइड द प्रपर्टी इन अ चिपर रेट. त्यसमा मेटेरियल लेबरको कस्ट एभ्री इयर बढ्छ होइन. अब इन्सेन्टिभ त निकाल्यो तर कन्स्ट्रक्सन कस्ट अलवेज गन बी हायर, ल्यान्डको कस्ट र इनपुट जहिले पनि हायर. भनेपछि अफोर्डेबिलिटी त तर दिन सकिन्छ होला सप्लाई होइन. तर मेरो विचारमा हजुरको अफोर्डेबिलिटी चाहिँ तल ल्याउन सकिँदैन. इट्स अलवेज गन बी द च्यालेन्ज. भनेपछि यो भनेको अनगोइङ हुन्छ. तर गभर्मेन्टले पनि म्यासिभ एमाउन्टमा डेभलपमेन्ट गर्नलाई प्रब्लम के छ भन्दाखेरि हजुरको त्यो लेभलमा सप्लाई गर्यो भने पनि पिपुल क्यानट अफोर्ड इट. भनेपछि इस इज गोइङ टु बी क्रोनिक प्रब्लम अगेन.
हजुर, र अन्तिममा चाहिँ अब अलिकति लगानीकै कुरा गरौँ. अब मानिसहरूले चाहिँ हाम्रो कम्युनिटी अस्ट्रेलियामा बस्छ नेपाली कम्युनिटीले चाहिँ सेयर, क्रिप्टो, घर जग्गा त्यस्तोमा लगानीका हिसाबले पनि गर्ने गर्नुभएको छ. अहिले पछिल्लो समय एआई भनेर पनि एआईमा पनि लगानी गर्ने चलन आएको छ. यस्तो लगानी गर्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुराहरू के हुनसक्छ र आफू सुरक्षित रूपमा प्रतिफल दिने लगानीहरू चाहिँ कस्ता हुन सक्छन्?
हेर्नुहोस्, अब सिम्पल रेसियो चाहिँ के छ भन्दाखेरि जब हजुरको रिटर्न बढी हुन्छ देयर्स अलवेज अ रिस्क इन्भल्भ विथ द्याट होइन. हजुरको रिटर्न जति कम हुन्छ रिस्क त्यति कम हुन्छ प्राय, अनि जति रिस्क रिटर्न बढी हुन्छ रिस्क हाई हुन्छ है. अब सेयर क्रिप्टो अभियसली देयर्स अ डिफरेन्ट प्लेटफर्म होइन. अब जस्तै सेयर भनेको अलिकति बढी सेफर एस्पेक्टमा होला किनभने त्यसमा अन्डरलाइङ एसेट भनेको तपाईँ चाहिँ फिजिकल समथिङ हुन्छ. लाइक फिजिकल भनेको मतलब मैले अब तपाईँले भन्नुहोस् एउटा कुनै कम्पनीको सेयर किन्यो भने लिटरली तपाईँको पैसा भनेको त्यो कम्पनीको ढुङ्गा र मोर्डामा आखिर अड्केको हुन्छ होइन. देयर इज अ फिजिकल अन्डरलाइङ एसेट इन देयर है. तर इन साइङ द्याट अभियसली त्यसको रिटर्न त्यति नहोला. अब क्रिप्टो एआई भनेको आई थिङ्क इट्स अ न्यू ट्रेन्ड अहिले होइन. हामीले पहिला वेबसाइटहरू इन्टरनेट आएको जस्तै कुरा हो. आई थिङ्क देयर्स गट अ लट अफ फ्युचर इन द्याट, होइन, दस अ लट अफ मनी टु बी मेक एन्ड लट अफ मनी टु बी लुज. कसैले बनाउँछ कसैले लुज गर्छ, त्यो त नेचर अफ द ट्रान्ज्याक्सन हो, होइन. त्यही भएर तपाईँले जब हाई रिटर्न चेस गर्नुहुन्छ त्यसले अलवेज अ रिक्स इन्भल्भ. त्यही भएर म पहिला के भन्छु भन्दाखेरि, हेभ अ ड्यु डिलिजेन्स गर्नुहोस्, थरोली रिसर्च गर्नुहोस्. अनि तपाईँहरू हाई रिक्स इन्भेस्टमेन्टहरू जस्तै क्रिप्टोहरूमा गर्नुहुन्छ भने म डुब्छ नै त भन्दिनँ, होइन, तर अभियसली कसैले मेक गर्ला कसैले लुज गर्ला, तर तपाईँ प्रिपेयर्ड हुन पनि के चाहिँ प्रिपेयर्ड हुनु पर्यो भने लुज गर्न पनि प्रिपेयर्ड हुनु पर्यो, र एट द सेम टाइम तपाईँको पैसालाई क्वाड्रुपल या त्योभन्दा बढी बनाउन पनि प्रिपेयर्ड हुनु पर्यो. इट हेज इट कुड गो बोथ वेज. त्यही भएर क्यालकुलेटेड रिस्क लिनुहोस् र आफ्नो अफोर्डेबिलिटी भन्दा बाहिर नजानुस् र डेफिनेटली डु लट अफ ड्यु डिलिजेन्स, होइन, धेरै कुरा रिसर्च गर्नुहोस् अनि बल्ल इन्भेस्ट गर्नुहोस्.
यो थियो आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी. यी जस्तै अन्य सामग्रीका लागि sbs.com.au/नेपालीमा जानुहोस्.
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्. sbs.com.au/नेपालीमा जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.